अतिथि देवो भव।
नमस्कार, कार्यक्रम अतिथि देवो भवमा यहाँलाई हार्दिक स्वागत छ। म प्रेम छेत्री। कार्यक्रम अतिथि देवो भव यहाँले विजया एफएम 101.6 हरेक दिन बिहान 7 बजे र बेलुका 8:30 बजे सुन्दै आइरहनु भएको छ। कार्यक्रममा हामी एकजना व्यक्तिसँग अन्तरङ्ग कुराकानी गर्ने गर्छौँ। कार्यक्रम अतिथि देवो भवका लागि आजका हाम्रा अतिथि हुनुहुन्छ गैंडाकोट 8 निवासी नेकपा माओवादी केन्द्र गैंडाकोट नगर समितिका अध्यक्ष दुर्गादत्त ढुङ्गाना। उहाँ गैंडाकोट जीवन हेल्थ क्लिनिकका सञ्चालक पनि हुनुहुन्छ। आज हामी उहाँसँग कुराकानी गर्दैछौँ। दुर्गादत्तज्यू नमस्कार।
नमस्कार,
यहाँलाई स्वागत छ अतिथि देवो भव कार्यक्रममा।
हार्दिक, यहाँलाई पनि धेरै धेरै धन्यवाद छ।
राजनैतिक क्षेत्रमा पनि व्यस्त हुनुहुन्छ, परिवार व्यवसाय कसरी मिलाउनु भएको छ समय?
यो मैले चाहिँ मेरो जीवनकाललाई फर्केर हेर्दाखेरि मैले आफूलाई चाहिँ राजनीतिलाई केन्द्रबिन्दु बनाएर अगाडि बढेको मैले पाउँछु। हेर्दा त म व्यवसायिक पनि देखेँ, होइन, सबै कुरा देखिन्छ बाहिरबाट। मेरो अन्तरात्माको कुरा गर्दा मैले बढी चाहिँ राजनीति परिवर्तनलाई नै मैले मुख्य जोड दिएको हो।
अहिले पनि प्राथमिकतामा राजनीति नै छ?
अहिले बरु अलिअलि ढिला ढिला भएको छ।
किन?
अब राजनीतिमा एउटा कालखण्ड पुरा भयो, निरङ्कुश राजतन्त्रको अन्त्य भएर सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको छ। अब हामी जस्ता कार्यकर्ताहरूले गर्नुपर्ने जिम्मेवारी पुरा गरेर अब नेतृत्वको चाहिँ नि जिम्मामा सुम्पिसकेको जस्तो अनुभव भएको कारणले
विद्यार्थी जीवनकालदेखि नै यहाँको राजनीति सुरु भयो, होइन?
मैले 2035 सालमा बाबुलुङ जिल्लाको सरकुवा माविमा 9 कक्षामा अध्ययन गर्दादेखि विद्यार्थी सङ्गठनमा म आबद्ध भएँ। व्यक्तिगत रूपमा जति दुःख गरे पनि हाम्रो मुक्ति हुँदैन, समग्र मुक्ति हुनुपर्छ। गरिबीको अन्त्यको लागि कम्युनिस्ट शासन व्यवस्था देशमा स्थापना गर्नुपर्छ, त्यसको लागि चाहिँ हामीले राजनीति गर्नुपर्छ, राजनीति नै सबै कुरा हो भन्ने हाम्रो शिक्षक भएर पनि राजनीति नेतृत्व गर्नुभएका साथीहरूबाट मैले प्रशिक्षण पाएको र त्यही सम्बन्धी सामग्री पनि अध्ययन गरेको हुनाले म 35 सालबाट विद्यार्थी राजनीतिबाट सुरु गरेको मेरो राजनीति यात्रा।
तर स्थानीय तहमै सीमित हुनुभयो अथवा केन्द्रित बढी हुनुभयो तपाईँ, होइन?
अब मैले भन्नुपर्दाखेरि विद्यार्थीको त मैले जिल्ला नेतृत्व पनि गरिसकेको, म निरासु बिउको हो। त्यसपछि गएर धेरैजसो म स्थानीय तहमै जिल्ला समितिमा बसेर स्थानीय राजनीतिको भूमिका, मेरो भूगोल क्षेत्र जिम्मेवारी स्थानीय तहमै थियो, छ अहिलेसम्म।
यो राजनीतिमा के लाभ मिल्छ?
राजनीतिमा त सबभन्दा ठुलो लाभ राजनीतिमा मिल्छ नि।
तपाईँले प्राप्त गरेको लाभ चाहिँ के हो?
यो के हो भने राजनीतिमा लाभ भनेको आत्मसन्तुष्टि हो। हामी जतिको मान्छेले आर्थिक लाभलाई लाभ मात्रै भनियो भने त्यो राजनीतिमा लागेर आर्थिक लाभको कल्पना गर्नु त्यो एकदमै दुर्भाग्यको कुरा हो, कुकर्म र पापको कुरा हो। राजनीति लाभ भनेको राजनीतिमा लागेर लाभ केलाई भन्नुहुन्छ भनेदेखि राष्ट्रको परिवर्तनको लागि, राष्ट्रलाई समुन्नत बनाउनको लागि, निरङ्कुश व्यवस्थाको पन्जाबाट चाहिने देश र जनतालाई मुक्ति गर्ने कुराको लागि हामीले लाभ सम्झ्यौँ भने त्यो सबै कुरा राजनीतिबाटै प्राप्त हुन्छ।
ज्यानको कुनै प्रवाह नगरी राजनीतिमा होमिनु हो?
होइन, ज्यानको प्रवाहको कुरा त कसरी आयो र? यो त कुनै पनि संसारका मुलुक हेर्नुहोस्, एउटा पुस्ताले कुर्बानी त्याग नगरी पनि कहीँ पनि परिवर्तन भएको छैन। त्यो चाहिँ हाम्रो जेनेरेसनको काँधमा आएको कुरा भयो, त्यो जिम्मेवारी पुरा गरेको महसुस गर्छु मैले।
मैले यहाँनिर जोड्न चाहेको कुरा चाहिँ सशस्त्र द्वन्द्वताका अथवा जनयुद्धताका जेल जीवन, यहाँले यो कठोर यातनाहरू सहनुभन्दा त बरु म यो राजनीति नै छोडिदिन्छु भनेर छोड्न पनि त सक्नुहुन्थ्यो होला नि।
होइन, त्यो के भने म त्यसरी नै प्रशिक्षित भएको थिएँ। मार्क्सवाद लेनिनवाद र माओ विचारधारा, माओवादको जुन एउटा सिद्धान्त र हाम्रा लिडरहरूले दिएका प्रशिक्षणहरूले के हो भनेदेखि हामी राष्ट्रको लागि कुर्बानी गर्नुपर्छ, शहीद बन्नुपर्छ परिवर्तनको लागि भनेर हामी प्रशिक्षित थियौँ। त्यसो हुँदाखेरि हामी कुनै पनि खतरासित खेल्न, खतरा मोल्न हामीले बिना हिचकिचावट आफ्नो जिम्मेवारी पुरा गरियो। त्यसमा चाहिँ त्यस्तो चाहिँ नि एउटा हीनताको भावना, यातनाले, जेल जीवनले मैले त बेकार गरेछु भन्ने कहिल्यै पनि फिलिङ भएन। र साँच्चै भनियो भनेदेखि अत्यन्तै उत्साहित भयो, मानसिक रूपमा आफूलाई मैले उत्साहित पाएँ।
कति समय पर्नुभयो यहाँ चाहिँ जेल?
मेरो जेल जीवनका तिनवटा कालखण्ड छन्। एउटा चाहिँ 2036 सालमा बागलुङमा म वारेन्टेड भएँ।
प्रसंग के थियो त्यहाँ त्यति
बेला? त्यहाँ चाहिँ अब त्यस्तै सांस्कृतिक खालको प्रसंग थियो, अब नेतृत्वको निर्देशन भनौँ। त्यो स्कुलको विद्यालयको छिमेकमा चाहिँ चेलीबेटीहरूसँग त्यहाँ स्वास्थ्य चौकीका कर्मचारी अरू एक दुईजना मान्छेहरू नाचगान के गरे भनेर यो अलि बढी भयो भनेर त्यसलाई कारवाही गरियो। त्यसले गर्दाखेरि त्यो पार्टीको निर्देशनमै थियो, त्यहाँ वारेन्टेड भएँ म। त्यहाँ जेल बसिनँ म, चाहिँ नि पुलिसको पन्जाबाट म फुत्केर चाहिँ नि उम्किन सफल भएर म फेरि गैँडाकोट आएँ। त्यसपछि
दोस्रो
कार्यकाल चाहिँ बम काण्ड भयो, होइन, 42 सालको बम काण्डमा मलाई गैँडाकोट थानामा चाहिँ दैनिक चाहिँ तारेकमा मलाई दैनिक तारेकमा लगभग एक हप्ता जति दैनिक तारेकमा राखेर चाहिँ मानसिक टर्चर दिने काम भयो। अब तेस्रो चाहिँ 45-46 जनआन्दोलनमा म माघ 22 गते मलाई एरेस्ट गरेर परासी कारागारमा म 63 दिन बसेँ। अनि तेस्रो चाहिँ नि सङ्कटकाल लाग्दैको दिन 2057 मङ्सिर 11 गते म नानघाटमा जीवन मेडिकल हल भनेर मेरो व्यवसाय पनि सञ्चालन गर्दै राजनीतिमा पनि मेरो जिम्मेवारी पुरा गर्दै थिएँ। मैले त्यति बेला म नेपाल कम्युनिस्ट पार्टीको गण्डक क्षेत्रको स्वास्थ्य सहसंयोजक थिएँ। मैले घाइतेहरूलाई उपचार गर्ने, डाक्टरहरूलाई सेल्टरमा लाने, उपचार गर्ने र विभिन्न सेल्टरहरूमा औषधि लिन आएका साथीहरूलाई औषधि पठाइदिने मेरो त्यही जिम्मेवारी थियो। ती सबै कुरा सायद बुझेर होला मलाई चितवनको प्रशासनले एरेस्ट गर्यो। त्यति बेला म 10 महिना जेल बसेँ। जेल मलाई कस्टडीमा ठुलो यातना भयो। मेरो दुइटै कानका जालीबाट कानबाट रगत आएको थियो। मैले एन्टिबायोटिक आफै केही मेडिसिनको अनुभव भएको हुनाले एन्टिबायोटिक औषधि खाएर त्यति बेला त्यही आराम भयो। अहिले त्यही कारणले मेरो दुइटै कान चाहिँ श्रवण शक्ति चाहिँ नि कमजोर भएको छ,
जुन अहिले
अहिले चाहिँ नि त्यसको समस्या म भोगिरहेको छु।
निकै यातना थियो त्यो समय?
त्यति बेला त मलाई भयङ्करै यातना दियो। म त बेहोस भएको थिएँ। मलाई लगातार 8 घन्टा यातना दिएको। मेरो शरीरमा मलाई लाग्छ 2000 लट्ठी प्रयोग भयो होला। मेरो शरीरमा चाहिँ नि यस्तो ओरिजिनल छाला कहीँ पनि थिएन, पुरै शरीरभरि निलडाम थियो। त्यहाँ मलाई कारागार पठाएपछि कारागारका कैदी बन्दीहरूले तेल लगाउने, मालिस गर्ने, अन्य गर्ने गरेर एक हप्तामा उठेर हिँडुल गर्न, भित्र बाहिर गर्न सक्ने भएको।
एक्लै हुनुहुन्थ्यो अथवा?
त्यो मलाई चाहिँ यातना दिने दिन टेकबहादुर थापा हुनुहुन्थ्यो, जो नारायणी माविको प्रभाव हुनुहुन्थ्यो त्यति बेला, उहाँलाई पनि ल्याएको थियो। मलाई यातना दिएर घिसार्दै लगेर कस्टडीमा पल्टाएको देख्दा उहाँ फेन्ट हुनुभयो। मैले त त्यो थाहा पाउने अवस्थामा थिइनँ। उहाँ चाहिँ चक्कर आएर पल्टिनु भएछ, त्यही सुन्छु मैले। मलाई यातनाको अवस्था चाहिँ यता पुलिसको कोठामा कस्टडी हिरासतबाट अर्को कोठामा लगेर यातना दिन्थ्यो।
त्यो सबै यातना भोगिसकेपछि यो क्षेत्रमा मैले हात हालेर गलत गरेछु भन्ने कहिले आयो कि आएन?
मेरो मनमा कहिल्यै पनि आएन। त्यो चाहिँ नि पश्चाताप कहिल्यै पनि भएन। मैले जे गरेँ ठिक गरेँ भन्ने भयो।
अलिकति अगाडि प्रसङ्ग पनि जोड्नु भएको थियो नि, बम काण्डमा परेँ भनेर बम पनि खेलाउनु भयो?
होइन, म बम बारुद मैले केही पनि खेलाइनँ, होइन, बन्दुक। यो तिनवटा कुरा अब बन्दुकसम्म त ओसार पसार गरियो, त्यही पनि आफ्नै हातले चाहिँ उठाइनँ। अब पार्टीका भूमिगत कामरेडहरूका झोलामा थियो, कम्मरमा थियो भन्ने सुन्छु। मैले आफ्नै हातले उचालिनँ, ओसार पसारको काम चाहिँ मैले गरेँ।
हुन त त्यति बेला दुई पक्ष अथवा अरू अन्य पक्ष पनि होला, मुख्य गरेर राज्य पक्ष र विद्रोही पक्ष भनेर जुन सरकार र माओवादीलाई हेरियो, अहिले माओवादीले गरेको गतिविधिहरू हेर्दा देख्दा अथवा गाउँ घर छिमेकमा कसैले त्यस्तो खालको दोष आक्षेप लगाउने त्यस्तो भोग्नु परेछ कि परेछ?
मलाई चाहिँ फलानु माओवादी दुर्गा ढुङ्गानाले नराम्रो काम गर्यो यस्तो उस्तो भनेर अहिलेसम्म मेरो कानमा सुन्नमा आएको चाहिँ छैन। राजनीति रूपमा, सायद व्यक्तिगत रूपमै पनि मैले कसैलाई दुःख दिने काम केही गरेको छैन। राजनीति रूपमा पनि अब सबै साथीहरूले असल कम्युनिस्ट हो भने दुर्गा ढुङ्गाना हो भन्नुहुन्छ भन्दा सुन्छु, मलाई त्यसैमा गौरव छ।
यसले केही सन्तुष्टि दिँदो रहेछ, केही सन्तुष्टि मिल्छ?
यो त सबभन्दा जिन्दगीको ठुलो उपहार जस्तो मैले सम्झिन्छु कि मेरो दिमागमा, होइन। अब असल कम्युनिस्ट हो भने दुर्गा ढुङ्गाना हो भनेर भनिदिँदाखेरि म अत्यन्तै गौरवान्वित हुन्छु र अनि मेरो जिन्दगीको सबभन्दा ठुलो कमाइ, सबभन्दा ठुलो आर्जन यही हो भन्ने मलाई फिलिङ हुन्छ।
खासमा तपाईँको लक्ष्य के थियो राजनीतिबाट?
राजनीतिमा त्यति बेला हामीले सर्वहारा अधिनायकवाद सहितको चाहिँ नि कम्युनिस्ट शासन व्यवस्था स्थापना गर्ने नेपालमा भन्ने उद्देश्यका साथ हामी लागेका थियौँ, अगाडि बढेका थियौँ। आफ्नो ठाउँबाट मैले भूमिकामा थिएँ, सक्रिय भूमिकामा।
त्यति बेला तपाईँले परिकल्पना गरेको जुन लक्ष्य थियो त्यो बिन्दुमा पुगे जस्तो लाग्छ अहिले?
अब त्यसलाई चाहिँ समग्र रूपमा हेर्दाखेरि अहिलेको अवस्थामा हाम्रो चाहिँ सङ्क्रमणकाल अलि लामो भएको हुनाले देश जनतामा अलिकति राजनीतिक पार्टीका कार्यकर्ता स्वयंमा निराशताको भावना चाहिँ बढेको छ सङ्क्रमणकाल लामो भएको हुनाले। अब मलाई चाहिँ पछि जापान र अस्ट्रेलिया लगायत मुलुकको भ्रमण गरिसकेपछि सर्वहारा अधिनायकवादभन्दा सोसल डेमोक्रेटिक सामाजिक समाजवाद भए पनि विश्व समुन्नत बनाउन सकिने रहेछ भन्ने मेरो भित्री चाहिँ के भनेदेखि चाहना, त्यो पनि खराब शासन व्यवस्था होइन जस्तो मलाई लाग्छ।
त्यसो भए अब दुर्गादत्त ढुङ्गानाको राजनीतिक यात्रा कहिलेसम्म लम्बन्छ?
अब यो समयको माग अनुसार हो होइन, अहिले त मलाई लाग्छ अब हाम्रो जिम्मेवारी र भूमिका लगभग अब फ्रन्ट साइडबाट व्याकीमा आइपुगेको छ होइन। अब हामी चाहिँ नि मेन खेलाडी चाहिँ नभएर हामी सहयोगीको भूमिकामा रहने अवस्था आयो। हामी चाहिँ राष्ट्रलाई आत्मनिर्भर बनाउन आर्थिक उत्पादनमा लाग्ने केही न केही आफ्ना जानेका अनुभवहरू सेयरिङ गर्ने समाजलाई चाहिँ आर्थिक प्रगतितिर अगाडि बढाउने हामी भूमिकामा छौँ। अब राजनीतिक भूमिकाबाट हाम्रो भूमिका चाहिँ डाइभर्ट भएको छ हल्का जस्तो, अब विकासतर्फ अगाडि बढ्नुपर्छ।
हस्, यहाँलाई धेरै धेरै धन्यवाद छ, महत्त्वपूर्ण समय उपलब्ध गराइदिनु भयो, यहाँसँग अन्तरङ्ग कुराकानी गर्नुभयो, तपाईँलाई धेरै धेरै धन्यवाद छ।
यहाँलाई पनि धेरै धेरै धन्यवाद। हस् त, नमस्कार।
कार्यक्रम अतिथि देवो भवका लागि आजका हाम्रा अतिथि हुनुहुन्थ्यो नेकपा माओवादी केन्द्र गैंडाकोट नगर समितिका अध्यक्ष दुर्गादत्त ढुङ्गाना। उहाँ गैंडाकोट जीवन हेल्थ क्लिनिकका सञ्चालक पनि हुनुहुन्छ। उहाँसँग गरिएको यो अन्तरङ्ग कुराकानी सँगसँगै हामी कार्यक्रम अतिथि देवो भवको अन्त्यतिर आइपुगेका छौँ। आगामी श्रृङ्खलामा अर्का एकजना अतिथिसँगको अन्तरङ्ग कुराकानी लिएर उपस्थित हुने नै छौँ। कार्यक्रमबाट प्रेम छेत्री बिदा हुन्छु, नमस्कार।